اس کے بعد مکہ والوں کے کچھ خیانتوں کا تذکرہ ہے. انہوں نے اپنی مرضی سے دین میں کمی بیشی کس طرح سے کی. ان عدت الشہور عند اللہ 12 شہر فی کتاب اللہ, حقیقت ہے کہ مہینوں کی تعداد جب سے اللہ نے زمین و آسمان کو پیدا کیا اللہ کے پاس لکھی ہوئی 12 ہی ہے, ان میں سے 4 مہینے حرام ہیں. یہی ٹھیک ضابطہ ہے. یہ جو ہم اکثر سوچتے ہیں, بچپن میں ہم سوچتے تھے سب سے پہلے کس نے کیلنڈر بنایا تھا, تو یہ ڈے 1 سے, یعنی شروع سے جو جنوری فیبری کہہ لیجئے یا محرم صفر ربیع الاول, یہ سال کے مہینے 12 ہیں, یہ ڈے 1 سے یہی چل رہا ہے. مکہ والوں نے اس میں کیا خرابیاں کی. لہٰذا ان 4 مہینوں میں اپنے اوپر ظلم نہ کرو اور مشرکوں سے سب مل کر لڑو جس طرح وہ سب مل کر تم سے لڑتے ہیں, اور جان رکھو کہ اللہ متقیوں ہی کے ساتھ ہے. نصیح تو کفر میں ایک مزید کافرانہ حرکت ہے جس سے یہ کافر لوگ گمراہی میں مبتلا کیے جاتے ہیں. کسی سال ایک مہینے کو حلال کر لیتے ہیں اور کسی سال اس کو حرام کر دیتے ہیں تاکہ اللہ کے حرام کیے ہوئے مہینوں کی تعداد بھی پوری کرے اور اللہ کا حرام کیا ہوا حلال بھی کر لے. ان کے برے اعمال ان کے لیے خوشنما بنا دیے گئے. اللہ تعالیٰ منکرین حق کو ہدایت نہیں دیتا. دیکھیے نصیح کیا تھا, کیلنڈر کو بدلتے تھے. 4 مہینے حرمت کے اسلام میں موجود ہے جس میں لڑائیاں نہیں کرتے تھے. ان لوگوں کی عادت کیا ہو گئی کہ کبھی ان کی لڑائی چل رہی ہوتی اور یہ لڑنا چاہتے اور آگے حرمت کا مہینہ آ جاتا تو یہ اپنے طور پہ کہہ دیتے, اچھا اس سال حرمت کا مہینہ یہ نہیں اس سے اگلا. صرف آپ کو ناموں میں الجھائے بغیر سمجھانا چاہوں گی کہ جیسے جنوری کے بعد فیبرری آتا ہے نا, پھر مارچ آتا ہے. جب فیبرری آتا اور وہ حرمت کا مہینہ ہوتا تو لڑائی روکنی تھی ان کو, یہ نہیں کرنا چاہتے, نہ کرتے, لیکن یہ کہتے نہیں نہیں لڑیں گے ہم, کیوں چھوڑیں, چلو بھائی اس سال فیبرری مارچ کے بعد آئے گا. یہ بات تھی. تو یہ اللہ کی باتوں کو بدلنا ایک اور بھی بہت مسئلہ تھا. ہر کچھ سال کے بعد کچھ دن زیادہ کر دیتے ایک مہینے میں تاکہ حج ہمیشہ سردی میں آئے, کیونکہ جس سال حج گرمیوں میں آتا تھا لوگ کم آتے تھے, ان کی تجارت بھی گھٹتی تھی. ہر چیز کے پیچھے یاد رکھیے مال ہے. جہاں بھی آپ دیکھیں گے دین لوگوں نے بدلا اس کے اندر مال کی کوئی کمی بیشی تھی, اللہ تعالیٰ نے اس کو اتنا بڑا گناہ کہہ دیا کہ تم اللہ کے بنائے ہوئے نظام کو بدلتے ہو. تو کوئی بڑی بات نہیں, تم کرتے رہو, اللہ کو یہ بات پسند نہیں. اور ایسے کام کر کے لوگ اپنے آپ کو پھر بھی مطمئن سمجھتے ہیں, حالانکہ ایسے لوگوں کو ایسی باتیں کرتے ہوئے ڈرنا چاہیے. اب آگے سورت کا کلائمیکس 38 سے آگے تک آپ دیکھیں گے, بیچ میں ساتھ چھوٹے چھوٹے ٹاپک چلیں گے, لیکن بنیادی تھیم کیا ہے تبوک کا, تو بہتر ہے کہ اپنے لفظوں میں سنائی دوں کہانی کے طور پہ تاکہ محاسبہ بھی آسان ہو جائے اور عنایتوں کو بھی سمجھنا آسان ہو جائے. نبی صلی اللہ علیہ وسلم کی مدینہ کی زندگی بڑی خوبصورت جیسے بھی چلی سو ہوئی, سارے غزوات میں اللہ کے نبی کو فتح حاصل ہوئی سوائے احد کی بھگدڑ اور حنین کی بھگدڑ جو کہ تھوڑی بہت ہوئی, لیکن اینڈ دونوں کا بھی ٹھیک رہا. مسلمانوں کو دھمکیاں ملنے لگی کسی کی طرف سے, اب ناموں میں نہ الجھیں پھر آپ بہت جلدی میں پریشان ہو جائیں گے, لیکن اتنا سمجھ لیجئے کہ اس وقت کے ایک سپر پاور نے مسلمانوں کو دھمکیاں دی کہ ہم آ رہے ہیں تم پہ حملہ کرنے, بچ جاؤ ہم سے. اب ایک صورت کیا تھی کہ مسلمان دبک جاتے اور تیاری تو ہے ہی کوئی نہیں, سامان تو کچھ پاس نہیں ہے, تو کیا کہا جاتا کہ ہائے معاف کر دو, دس اینڈ دیٹ, ہم تمہیں جو کہیں گے کریں گے, جہاں سائن کروانے کرا لو, تمہاری ایڈ لیں گے. ایک صورت یہ تھی اور یہ کر سکتے تھے. اس کے کرنے کا نقصان کیا ہوتا, پھر مسلمانوں کو ہمیشہ ان کے آگے جھکنا پڑتا. مسلمان اپنا لا نہیں بنا سکتے, مسلمان اپنے رول فالو نہیں کرا سکتے, ہر جگہ ان کی مدد لینی پڑتی. اللہ کے نبی نے اس راستے کو اختیار نہیں کیا. آپ کو صرف خبریں ملی تھی کہ وہ آ رہے ہیں اور تیاری کر رہے ہیں اور سرحدوں پہ فوجیں جمع کی. آپ نے اپنے صحابہ کو ایک کال دی. مدینہ شہر ہے, شدید گرمی, پکی ہوئی فصلیں, یعنی آپ کہیں کہ آج کی میری آپ کی زبان میں جون جولائی کا موسم, ونس آف ایئر جو فصل اگتی تھی جس پہ پورے سال کا گزر بسر ہوتا تھا وہ فصل تیار ہے, اب کاٹنے کا موسم ہے. اور سفر کتنا دور ہے, آج بھی اگر آپ مدینہ سے سیریا جا کے دیکھیں تو آپ کو اندازہ ہو جائے گا کہ 1.5-2 گھنٹے کی جہاز کی فلائٹ ہے. ایک مہینے کا سفر تھا اونٹوں اور گھوڑوں پہ. آپ ذرا سوچ کے دیکھیے, ٹھنڈے دل دماغ سے سوچیے, اے سی والی گاڑیاں نہیں, کھاتے پیتے گھومتے والی گاڑیاں نہیں, اتنا مشکل سفر تھا کہ اونٹ بھی پورے نہیں ہیں. 18 لوگ, 18 لوگوں کے حصے ایک اونٹ آیا, رائڈ پرابلم. کھانے کا یہ حال تھا کہ امیر لشکر روز ایک کھجور دیتا ہر سپاہی کو اور سارا دن اس کھجور کو چوستے چوستے اس کی گٹھلی بھی کھا جاتے. اور بعد میں جب کسی نے پوچھا کہ اس ایک کھجور سے کیا بنتا ہوگا تو انہوں نے کہا یہ تو ہمیں اس دن پتا چلا जिसे वो खजूर भी ना रही। ऊंटों के पेट काट के वो जोजड़ी के अंदर पानी होता है ना रिजर्व, वो तक पीना पड़ा। भूख से लोग मरने लगे कि वो 18 ऊंट भी जो एक हिस्से में थे एक एक करके वो भी कटने लगे। लेकिन अल्लाह के नबी ने ओपनली कहा सब तैयार हो जाओ। मदीना में एक कॉमन कॉल थी, फर्जे आइन बन गया, सबको निकलना। अब ये वक्त बड़ा मुश्किल था। सच्चे ईमान वाले तो सच्ची बात ऐसे ही वक्तों का इंतजार कर रहे होते हैं। माल की जरूरत, जान की जरूरत, सवारियों की जरूरत, पैसे की जरूरत, और कोई छोटी और करीब की दूर की बात नहीं, फासला बड़ा दूर का था। और सामने उस दौर की सुपर पावर अपने साथ 2 लाख का लश्कर लेके खड़ा है। आप और मैं क्या सोचते हैं कि आज कुफर के हाथ मजबूत है? कुफर के मादी हाथ हर दौर में मजबूत थे, और यही हुआ। अल्लाह के नबी की से कॉल पे सच्चे मुसलमानों ने निकलना शुरू कर दिया। पहले तो आपने कहा जिसके घर में जो है ले आओ। इस वक्त तुम अपने बैंकों में कुछ रखते हो, घरों में रखते हो, लॉकर्स में रखते हो, तिजोरियों में रखते हो, तो ये जुर्म होगा, क्योंकि इस्लाम को जरूरत है और यही इस्लाम का मिजाज है। मोमिन रख सकता है, आप अपने पास 1 करोड़ रुपया भी अपने बैंक में रख सकते हैं, नो प्रॉब्लम एट ऑल, अगर हलाल का है और ज़कात है। लेकिन जिस वक्त इस्लाम को जरूरत पड़ जाए और इस्लाम पे हाथ पड़े हैं लोगों के, उस वक्त इस्लाम कट रहा है, इस्लाम की इज्जत खत्म हो रही है और हमारे माल अंदर पड़े हुए, ये जुर्म बनता है। गोए कैसे कि अल्लाह का बंदा एक अकाउंट बना के रखता है कि अल्लाह मैंने रखा हुआ, जब तक तुझे तेरे रास्तों में जरूरत नहीं मैं भी इस्तेमाल कर रहा हूं, जिसने तुझे जरूरत पड़ी ये सारा तेरे का, सारे का सारा तेरा। ये वो वक्त था जब अबू बकर पूरे घर का सामान लेकर आ गए और उनका बाप अबू कहाफा ब्लाइंड थे। बेटे की इन बातों पे अक्सर ही तनकीद करते, जैसे अक्सर बुजुर्ग अपने जवान बच्चों के जोश को देख के कहते हैं जरा होश से करो। कहा बेटा कुछ घर में भी छोड़ जाओ, क्या कर रहे हो? खैर हजरत अस्मा उन बेटी थी, अबू बकर तो सब कुछ लेकर चले गए। अस्मा को पता था कि बूढ़ा दादा बाद में पूछेगा कि छोड़ के क्या गया। इन्होंने क्या किया, बाहर से पत्थर लिए और एक थैले में डाल के रख दिए। वो अबू बकर किधर है? कहा अबू तो चले गए। किधर गए हैं? वो चले गए जरूरत ही, क्या ले गए? कुछ छोड़ के भी गए? कहा अब्बा ये थैला छोड़ गए। देखा टटोल के, कहा चलो ये सोने के अंडे तो बड़े हुए हैं ना, वो पत्थर थे। हम आज उस वक्त की नौयत को समझ नहीं पा रहे। वल्ला ही आज भी तबूक है, वो एक तबूक थी, आज तो पूरे ग्लोब पे तबूक है। अबू बकर ने अपने बाप की तसल्ली के लिए पत्थर छोड़ दिए या उनकी बेटी ने रख लिए तो बेटा मुतमईन है, बाप मुतमईन है कि चलो कुछ तो छोड़ गया, लेकिन असल में वो सब लेकर चले गए। और ये वो वक्त था कि जब उमर अपने घर का आधा सामान लेकर गए और कहने लगे आज तो अबू बकर से नेकी में मैं भरी जाऊंगा। वहां जाके पता चला और कहा आज मुझे यकीन हो गया मैं कभी अबू बकर से आगे नहीं बढ़ सकता। अब्दुर्रहमान बिन औफ अपने घर की चीजें ला रहे हैं, इसी तरह उस्मान ने 9 दफा खड़े होकर 100-100 ऊंट सामान और चीजों से भरे हुए अल्लाह के रास्ते में डोनेट किए और 9 दफा जुबान नबी से ये खुशखबरी सुनी उस्मान फिल जन्ना, उस्मान फिल जन्ना, कि उस्मान आज के बाद तू कोई नेकी ना भी करे तुझे जन्नत मिलेगी। जिसके पास जो था वो ले आया, ज्यादा था वो भी ले आया, कम भी ले आया। अकील नाम के एक साहबी, ये सारे वाकया तब आगे हम पढ़ेंगे, ये सुने होंगे तो आपको इंशाल्लाह सिर्फ आयतों का तर्जमा किफायत करेगा। एक साहबी ने सोचा मेरे पास क्या है, क्या लेके जाऊं? कुछ नहीं, हाँ जान तो है ना, सारी रात एक यहूदी का कुआं चलाया, पानी भरा, हर एक डोल के बदले एक खजूर, और दिन भर में एक मुट्ठी भर खजूरें जमा करके शर्माते हुए अल्लाह के नबी के पास ले आए कि अल्लाह के नबी मैं तो यही लाया हूं। आयत पढ़ेंगे, मैं आपको जिक्र कर दूंगी वहां कि अल्लाह ताला ने आयत नाजिल कर दी, कुछ ऐसे हैं जिनके पास कुछ नहीं इल्ला जुहदा हूं, मेहनत की कमाई है। ऐसे वक्तों में मुनाफिकों के पोल खोले, वो बगलें बजाने, कहने देखो मुट्ठी भर खजूरों से ये रूम को फतह करने जा रहे हैं, देखो खाने को है कोई नहीं ये कर रहे हैं। ऐसे वक्तों में याद रखिए जब इस्लाम पर कोई कड़ा वक्त आता है ये असल में पोलराइजेशन होती है। जैसे आप नॉर्थ और साउथ पोल देखें ना, मैग्नेट रख दें और लोहा रख दें, थोड़ा सा उसको हिलाएंगे ना सब ऐसे दायरे बनेंगे मैग्नेटिक फील्ड के अंदर अंदर। इस्लाम पे जब कड़ा वक्त आए खुद से पूछिए अब इस वक्त मेरी असल खुलेगी। आम हालात में सब खुले मिले रहते हैं, नमाजें भी पढ़ते, रोजे भी रखते, गुनाह भी होते, सबको लगता है जी सब चल रहा है। लेकिन ऐसे वक्तों में बंदा बीज की रविश पे नहीं रहता, सच्चा ईमान बात को वो फिर चल पड़ते हैं, बेखतर कूद पड़ते हैं, और जो निफाक वाले उनका निफाक खुलता है। सूरत के शुरू में ईमान वालों की बातें भी आएंगी और साथ ही साथ अब पूरी सूरत में मुनाफिकों के किस्से पढ़ेंगे और हमने इसको अब एक मुहासबे की सोच से सुनना है कि अगर मेरे ऊपर ये बात है, सच्ची बात है, होगी नहीं है, ये सिर्फ इस वक्त इंतजार है कि हम किसकी माइयत में ये काम कर सकें। अपने ओन पे अगर मैं और आप इस्लाम के इस गलबे में हिस्सा डाल रहे हैं तो ये भी नीड ऑफ द आवर है। ضرورت کے وقت اللہ کے راستے میں نہ نکلنا جرم کبیر ہے. آج کیسے نکلے؟ علم کے لیے نکلے. پورے یقین کے ساتھ کہہ سکتی ہیں آپ کو آج کے دور میں جہاد کا نقطۂ آغاز علم کے حاصل کرنے سے ہوگا. علم اور قرآن اور دین کی تعلیم بندے کو اپنی ذات کو اللہ کے راستے میں لگانے کی دعوت دیتی ہے. اور امام بخاری کی آپ شروحات پڑھ کے دیکھیں, جہاں کوئی ایسی بات آتی ہے وہ کہتے ہیں ہم اہل القرآن, یہ اللہ قرآن والوں کی اور علم والوں کی باتیں کرتا ہے. آئیے اس کو پڑھتے ہیں اور چپکے چپکے اپنے لیے دعائیں مانگیں گے کہ اللہ کل قیامت کے دن مجھے کسی جگہ نہ پکڑ لینا کہ میں تو اپنی ذات میں کھوئی رہی, میں نے اپنی زندگی کی چیزوں کو ہی اپنا بڑا بنا لیا اور تو نے اسلام پر اتنی باتیں رکھی. ہو سکتا ہے آج جہاں بھی کوئی مسلمان کسی تکلیف کا شکار ہے یا آج کوئی نان مسلم اسلام کو سمجھے بغیر مر رہا ہے, تو اس میں قیامت کے دن میرا بھی کہیں دخل ہو کہ تم نے اس سے جہاد میں حصہ کیوں نہیں ڈالا. فرمایا یا ایھا الذین آمنوا ما لکم اذا قیل لکم انفروا فی سبیل اللہ. اے لوگو جو ایمان لائے ہو, چیک کیجئے ایمان کا درجہ حرارت کیا, ٹیمپریچر ہے میرے ایمان کا, اسی کے بعد ہی بات سمجھ آئے گی. سمجھ آ گیا تو اللہ تعالیٰ کہتے ہیں ما لکم, تمہیں کیا ہو گیا کہ جب تم سے اللہ کی راہ میں نکلنے کے لیے کہا جائے تو تم زمین سے چمٹ کر رہ گئے. یعنی وہ تو میدان جنگ میں نکلنے کو تیار تھے, تم تو کلاس روم تک نہیں آ سکتے. وہ تو تلواریں اٹھا کے نکلنے کو تیار تھے, تم قلم اٹھا کے نہیں آ سکتے. میرا اور آپ کا جہاد آج علم کا جہاد ہے. اللہ تعالیٰ کا کمنٹ سنیے, ارادیتم بالحیات دنیا, جب تم سے اللہ کی راہ میں نکلنے کے لیے کہا گیا تو تم زمین سے چمٹ کر رہ گئے, یعنی مٹیریلسٹک ہو گئے. کیا تم نے آخرت کے مقابلے میں دنیا کی زندگی کو پسند کر لیا؟ 3 سیکنڈ تک اس کا جواب اندر ہی یس نو میں دیں گے. اور ارادیتم بالحیات دنیا من الآخرہ, ارادیتم بالحیات دنیا من الآخرہ, تو سن لو اس دنیا کی حیثیت. فما متاع الحیات دنیا فی الآخرت الا قلیل, ایسا ہے تو تمہیں معلوم ہو کہ دنیا کی زندگی کا یہ سب سر و سامان آخرت میں بہت تھوڑا نکلے گا. آج جس کو جمع کرتے کرتے دنیا سے جا رہے ہو, قیامت کے دن اس کا بہت تھوڑا وزن ہوگا اور اس طرح کے حالات میں تمہیں افسوس ہوگا. اور نہیں نکلتے الا تنفروا يعذبكم عذابا الیما, یہ وہ آیت ہے جس کا ترجمہ کافی ہے. تم نہ اٹھو گے تو اللہ تمہیں دردناک سزا دے گا اور تمہاری جگہ کسی اور گروہ کو اٹھائے گا اور تم اللہ کا کچھ بھی نہ بگاڑ سکو گے. واللہ علا کل شیء قدیر, اور اللہ تعالیٰ ہر چیز پہ قدرت رکھتا ہے. میں آپ سب کو ایک چھوٹا سا ہوم ورک دینا چاہوں گی, یہ آیت 39, 38 اور 39, ان دو آیتوں کا ترجمہ بامحاورہ اپنے اس قرآن سے لکھ کر ایک نوٹ پیڈ پہ آپ نے اپنے نوٹس میں لگانا ہے, خود لکھنا ہے. لکھا ہوا بس دیکھ کے لکھنا ہے, زبانی نہیں لکھنا. اور لکھتے وقت ان شاء اللہ تعالیٰ غور و فکر تو پھر خود ہی ہوگا. پھر آگے اللہ تعالیٰ بے نیازی کا احساس دلاتے ہیں کہ مجھے تمہاری ضرورت نہیں ہے, اللہ کے نبی کو تمہاری ضرورت نہیں ہے, کیونکہ الا تنصروہ فقد نصرہ اللہ اذ اخرجہ الذین کفروا, اگر تم اس کی مدد نہیں کرو گے, کس کی؟ وقت کے نبی کی. اس نبی کی بات تم نہیں مانو گے, اس کو اپنی بات اس کی مدد کے لیے نہیں اٹھو گے, تو اللہ کو اس کی پرواہ نہیں, کیونکہ تم نے اگر نبی کی مدد نہ کی تو کچھ پرواہ نہیں. اللہ اس کی مدد اس وقت تک کر چکا جب کافروں نے اس کو نکال دیا تھا, جب وہ صرف دو میں کا دوسرا تھا, جب وہ دونوں غار میں تھے, جب وہ اپنے ساتھی سے کہہ رہے تھے غم نہ کرو اللہ ہمارے ساتھ ہے. اس وقت اللہ نے اس پر اپنی طرف سے سکون قلب نازل کیا اور ان کی مدد ایسے لشکروں سے کی جو تم کو نظر نہ آتے تھے, اور کافروں کا بول نیچا کر دیا, اور اللہ کا بول تو اونچا ہو کر ہی رہنے والا ہے. اور اللہ زبردست اور دانا بین ہے. ہجرت کی راہیں, جب اللہ کے نبی صلی اللہ علیہ وسلم ابو بکر صدیق کو ساتھ لے کر نکلے, اور یہ آیات ابو بکر کی شان میں, کسی کو حق نہیں ہے دنیا میں کہ ابو بکر کے بارے میں ایک غلط لفظ بولے, کیونکہ ان کے لیے قرآن میں آیتیں اتری ہوئی ہیں. سب کو ہجرت کی اجازت مل گئی تھی لیکن ابو بکر کو روک لیا گیا, خاص لوگ تھے نا, اللہ کے نبی کے ساتھ جانا تھا. جو ہی آپ کو ہجرت کی اجازت ملی, پیچھے ہم نے سورہ انفال میں پڑھا کہ گھر کا حصار کیا گیا, چاروں طرف سے کافر تھے, تو اللہ نے آپ کو نکلنے کا حکم دیا. آپ سورہ یاسین کے آیتیں پڑھتے ہوئے نکل گئے, سیدھا ابو بکر کے گھر گئے. ابو بکر نے آپ کو انیوژل ٹائم پہ آتے دیکھا تو حیران ہوئے, کا دروازہ بند کر دو, سب کو نکال دو. کہا اللہ کے نبی یہاں کوئی بھی نہیں ہے, بس آپ کے گھر والے ہیں, حضرت عائشہ پاس بیٹھی ہوئی تھی جن سے نکاح ہو چکا تھا. کہا کہ مجھے ہجرت کی اجازت مل گئی. ساتھ ہی ابو بکر کا کوئسچن تھا, اللہ کے نبی مجھے بھی ملی؟ کہا آپ کو بھی میرے ساتھ ملی. आयशा कहती है मैंने अपने बाप को खुशी के साथ रोते देखा, और अगर मैंने उसे अबू बकर को ना देखा होता रोते तो मैं कभी ना मानती कि कभी कोई खुशी से भी रोता है। किस बात की खुशी थी अबू बकर को? डिज्नीलैंड जा रहे थे। कहाँ जा रहे थे? कोई खाते पीते ट्रेवलिंग लॉन्ग जर्नी थी, कोई सुसाइड सीइंग थी, मौत का सफर था। पीछे दुश्मन लग गए 100 ऊंटों की कीमत, जिंदा या मुर्दा अबू बकर और मोहम्मद सल्लम को कोई पकड़ के ले आए, मक्का वालों ने वादा किया हम उसको 100 ऊंट देंगे, और 100 ऊंट आज की 100 गाड़ियां, आपको 100 लैंड क्रूजर्स कोई दे। लोगों ने पीछा किया, उसमें एक बड़ा प्यारा वाक्य भी आता है, कभी आप पढ़ सकें तो पढ़ के देखिएगा, कैसे अल्लाह ताला ने एक शख्स को बिल्कुल आपके करीब करके फिर उसको इस्लाम के करीब कर दिया। ये बातें पढ़ने की है। यहाँ जो वाक्य है ये गारे सौर का, अल्लाह के नबी ने रूट डिफरेंट लिया था, क्योंकि आपको पता था लोग आपका पीछा करेंगे, और सबको शक था कि आप जाएंगे मदीना, क्योंकि उधर से हवाएं चल रही थी, खुशखबरियां आ रही थी मदीना से 2 सालों से। तो आपने मदीना जाने के बजाय जद्दा की तरफ रुख किया, घूम के गए, रास्ते में गारे सौर में पना ली, जिनको मौका मिला जाके देखने का, हमने भी अपने इस ट्रिप में देखी। यकीन करें, यकीन नहीं आता अल्लाह के नबी कैसे चढ़े होंगे। आमिर बिन फुखैरा जो गुलाम थे अबू बकर के, उनको बकरियां देकर पीछे लगा दिए, क्योंकि उस दौर में लोग पैरों के निशानों से भी खुरा नाप लेते थे। जिधर जिधर अबू बकर और नबी सल्लम गुजर के जाते, आमिर अपनी बकरियों को पीछे चराते ताकि निशान मिट जाए। रात को सब सो जाते तो बकरियों का दूध रात के आपको आपको पिला जाते। ये वो वक्त है जब अस्मा नाम की एक बच्ची, जब अबू बकर की बड़ी बेटी थी, अपनी कमर के साथ पटका बांध के अपने बाप और अल्लाह के नबी के लिए कुछ खाना लेके आती थी। ये इस्लाम ऐसे तो नहीं फैला, इसमें औरतों का भी हाथ है, मर्दों का भी है। अब हुआ क्या कि एक गार जो अबू बकर ने चूज की, कहा अल्लाह के नबी आप ठहर जाइए, मैं बाहर हूं, आप बाहर है, जरा मैं इसको साफ कर दूं, पुराना गार है, कोई तकलीफ दे चीज ना हो। पूरी गार को साफ किया, छोटी छोटी धज्जियों से बंद किया जगहों को, क्योंकि गारों में कीड़े मकोड़े सांप बिच्छू होते हैं। जब पूरी गार साफ हो गई, कहा अल्लाह के नबी तशरीफ लाए। सफर की थकन भी थी, और आज जब हम जाके देखा, हमारे साथ जो साथी थे, हम यही सोच रहे थे, हम बस में गए थे, पूरे हमारा जो ट्रिप था उनके साथ हम गए, तो उन्होंने कहा कि हम बस में गए इतनी देर में, अल्लाह के नबी कैसे पहुंचे होंगे उठनियों पे। और जब आपकी आंख लग गई, थके हुए थे, अबू बकर की गोद में आपका सर है, और एक कीड़ा या सांप निकला और अबू बकर को डसना शुरू हो गया पांव के अंगूठे पे, और अबू बकर हिल भी नहीं रहे। क्यों? कि इस शख्स को जो दीन के दिफा के लिए निकला, कहीं इसको थकन ना हो, इनकी नींद खराब ना हो। लेकिन जब दर्द बर्दाश्त ना हुआ, आंसू निकले और अबू बकर के आंसू अल्लाह के नबी के रुखसार पे पड़े। आंख खुल गई, अबू बकर क्या हुआ? का किसी ने काट लिया। फौरन आपने अपना लुआब मुबारक लगाया, और उस लुआब के असर से अल्लाह ने सांप का असर खत्म किया। ये आसान बातें हैं। या एक छोटा सा खटमल निकला है, एक मच्छर निकला है, एक लाल बेग निकला है, तो हम ना बैठे हम के जाए कुरान पीछे, हमें मच्छर काट रहे हैं। मैं कहती हूं अगर आज का मुसलमान इस चीज को ना समझे, और कुरान गुजर गया, दौरे कुरान पूरा हो गया, कैसे उम्मत मुस्लिमा बनने का हक देंगे? और जिसकी नजर इतनी कमजोर है कि आज तो वो वक्त ही नहीं है, ये तो बातें ही पुरानी है, ये तो है, तो उससे ज्यादा ना समझ कोई नहीं है। ये आज इसकी सजा हम काट रहे हैं, आज हम इतने कॉम्प्रोमाइजिंग हो गए, आज हमें अपने दीन की फिक्र नहीं, हमें जान की फिक्र है, घर का पाइप लीक कर रहा है, छत लीक कर रही है, टूटी लीक कर रही है, इतने परफेक्शनिस्ट है कि छोटी छोटी चीजों के ऊपर हमारी नजर होती है। दीन इस्लाम के पंखे खराब, उनकी टूटियां खराब, पूरा इस्लाम का घर इस वक्त बसीदा पड़ा हुआ है, लेकिन हम कहते हैं इट्स फाइन, चल रहा है ना मामला, तो चलने दो। तो याद रखिए, आंखें बंद करने से कुछ नहीं होता,